राष्ट्रिय नाट्य विद्यालय नेसनल स्कुल अफ ड्रामा अर्थात् एनएसडी नयाँ दिल्लीमा घाम डुब्दै गरेका सुनौला साँझहरू झमझम वर्षाका धुम्म र शिशिरका चिसा दिनहरूको सम्झना अझै आलै छ त्यहाँका पास आउट सुनिल पोखरेल र अनुप परालसँग। यी दुवै एनएसडीका पास आउट विद्यार्थी हुन् जो फेब्रुअरीको पारिलो दिन यही विद्यालयको अभिमञ्चमा बसेर अनमोल अतीत सम्झनामा मग्न छन्। सुनिल अनुप नयाँ दिल्ली पुगेका थिए एनएसडीले आयोजना गरेको 25औं भारत रङ्ग महोत्सव 2025 नाटक गच्छामी र कथा कस्तुरीको मञ्चनमा सहभागी हुन। एनएसडीमा चहल पहल विशेष छ, चारैतिर झिलिमिली छ महोत्सव बोर्ड रूपमा बेरिएका बत्तीहरूले। महोत्सवको माहौल दर्शनीय छ, मञ्च भवन करिडोर लबीमा टाँसिएका छन् दर्जनौं रङ्गकर्मी र नाटकका जीवन्त तस्विर। लाग्छ यो कुनै भव्य आर्ट ग्यालरी हो, तर होइन, यो त नाट्यकर्मीहरूको महाकुम्भ हो जहाँ सुनिल अनुपका आँखाका नानीमा एनएसडीका ती पुराना दिनहरू तैरिरहेका छन्। यी दुई नाट्य शिल्पीका विचारमा आफ्नो उमेर र समयको सबैभन्दा सुन्दर र आदर्श उन्मुख दैनिकी थियो एनएसडीको अध्ययनताका। ती सुनौला अतीत कथासँग जोडिएका सफ्लट सम्झनाहरू केही धमिला भए होलान्, तर मुख्य कथा तिनका स्मृतिको कोष खानामा अद्यापि धपक्क बलिरहेकै छ। एनएसडी पढ्दाका ऋतुहरू अझै उनीहरूको मानस पटलमा ताजै छ। ताता दिनमा पसिना चुहाउँदै गरिएका रिहर्सल, चिसा दिनमा कम्बलभित्र गुडुल्किएर संवाद कण्ठ गर्ने अभ्यास, बरसातमा चिया पिउँदै मित्रहरूसँग गरिएका गम्भीर बहस, ती सबै अनुभवले उनीहरूलाई केवल कलाकार बनाएन, त्यस स्कुलमा सिकेका पाठहरूले जीवनको कोर्स नै बदलिदिए। दुबईको एनएसडी अनुभवको निचोड उही छ, हाम्रो कार्यशैली र जीवन दृष्टिलाई यहाँ सिकेकै ज्ञानले अद्यापि प्रभावित पारिरहेको छ। एनएसडी समयका पुराना गलीतिर बरालिएका छन् ख्यात नाम दुई नाट्यकर्मी। आउनुहोस् उनीहरूको श्याम श्वेत समय चिहा हेरौँ 2081 सालको आँखी झ्यालबाट। एनएसडीमा पहिलो पाइला राखेका दिन मन मस्तिष्कमा पलाएको उत्साह, कौतूहल र अपरिभाषित डरको कथा यी दुवै कलाकारले बिर्सेका छैनन्। जीवनभर अभिनयको सपना देखेर त्यो पवित्र रङ्गमञ्चमा पहिलो पाइला टेक्दै गर्दा तिनका मनमा अनगिन्ती सवाल खेलिरहेका थिए, जस्तो कि यहाँको प्रशिक्षण कस्तो होला, म यहाँ फिट हुन सक्छु कि सक्दिनँ। तर उति बेला यी दुईलाई थाहै थिएन एनएसडी अभिनय सिक्ने थलो मात्रै होइन, जीवन भिन्न तरिकाले बाँच्ने कला सिक्ने धाम पनि थियो। अनुप बराल स्मृति मठमा पसिरहेका थिए र फेरि एक युवा विद्यार्थी बनेका थिए त्यस दिन। उनले आफू पढेका कक्षा कोठा गुमाएका थिए, एनएसडीमा ध्यानस्थ भई नाटक साधना गरेका मञ्चहरू देखाएका थिए। त्यो रुख पुराना बेन्चमा छुटेका स्मृति साझा गरेका थिए उनले, जहाँ अल्झिएको थियो उनको जवानी उत्साह र जीवनकै स्वर्णिम समय। स्मृतिलाई जीवन्त तुल्याउँदै उनले भने, यो कक्षामा म नाटक पढ्थेँ, यो मञ्चमा अभ्यास गर्थेँ, उदास दिनमा यही रुखमुनि बसेर पोखरा सम्झिन्थे। सन् 1992-95 एनएसडी ब्याच हुन् अनुप बराल, जसलाई सुरुवाती दिन एकदमै अजीब अजीब लाग्थ्यो। नयाँ ठाउँ, नयाँ साथीहरू, नयाँ अनुशासन, सबै केही फास्ट फरवर्डमा चले जस्तो अनुभव अनुभूतिमा बाँचिरहेका हुन्थे उनी। एनएसडी कक्षाका अनौठा एक्सर्साइज, शरीर मन तोड्ने अभ्यासहरू र सिनियरहरूले लिने र्यागिङ सेसन, तर पनि त्यो ठाउँ सृजनात्मकताको विशाल मन्दिर लाग्थ्यो अनुपलाई, जहाँ उनी हरेक दिन आफैलाई भत्काएर नयाँ रूपमा निर्माण गर्थे। एनएसडी सेरोफेरोको वातावरण पनि कला र संस्कृतिसँगै सास फेरिरहेको थियो। छुट्टीका दिनहरूमा ललित कला एकाडेमी, त्रिवेणी कला सङ्ग्रहालय र आर्ट हेरिटेज ग्यालेरीहरूतिर बरालिन्थे बराल, जो बिस्तारै तिनका प्रिय लोकेसन बन्दै थिए। घन्टौँ हराउँथे उनी ती आर्ट ग्यालेरीहरूमा, जहाँ चित्रहरूको मौनताभित्रका कथा खोज्थे। कहिलेकाहीँ चित्रहरूको गहिराईमा हराउँदा समय बितेको पत्ते हुन्नथ्यो। सायद ती मौनताभित्र लुकेका असङ्ख्य भावनाले उनको अभिनय चेतलाई झन संवेदनशील बनायो। अनुपका लागि शनिबार र आइतबार केवल छुट्टीका दिन थिएनन्। ती दिनमा उनी आत्मखोजको यात्रा गर्थे। कहिले प्रगति मैदान पुग्थे, जहाँ संसारैभरका उत्कृष्ट फिल्म हेर्न पाइन्थ्यो, अनि कहिले पुराना ऐतिहासिक स्थल दिल्लीका पुराना किल्ला र मिनारहरूतिर भौतारिन्थे। फेब्रुअरीको एक पुरानो चिसो दिन अनुपको स्मृति कोषमा अझै टाँसिएको छ। एक फिल्म फेस्टिभलमा प्रख्यात लेखक निर्मल वर्मासँग आकस्मिक भेट भयो। उनको छेवै बसेर थ्री म्यागी फिल्म हेरे अनुपले। बर्माको सरल व्यक्तित्व र गहिरो दृष्टिकोणले अनुपलाई जीवनै भरका लागि प्रेरित गर्यो। त्यो क्षण मेरो जीवनको एक अविस्मरणीय स्मृति बन्यो। एनएसडीको झक्की झकाउ रङ्गीन रङ्ग महोत्सवको चहल पहल बीच अतीत सम्झना गरिरहेका थिए अनुप। एनएसडी अनुपका लागि एक जीवन्त संसार, त्यो जादुई संसारका हरेक गल्ली हरेक कुना सृजनात्मक ऊर्जाले भरिएको लाग्छ अनुपलाई। साँझ साँझ बत्तीको मधुरो झिलिमिलीमा साथीहरूसँग हुने कला, जीवन र भविष्यका गहिरा छलफल सम्झना गर्छन् उनी, जुन विमर्शले आफ्नो सोच फराकिलो बनायो भन्छन्। लाइब्रेरी उनलाई मन्दिर जस्तै पवित्र लाग्थ्यो। पुस्तकालयका धुलो टाँसिएका पुराना स्क्रिप्टहरू नाटक सम्बन्धी ग्रन्थहरू पल्टाउँदा उनले केवल नाट्यशास्त्रको ज्ञान लिएनन्, जीवन बुझ्ने नयाँ दृष्टिकोण पनि फेला पारे। अनुपका स्मृति रिलमा एनएसडीका सबैभन्दा अविस्मरणीय क्षण ओहोर दोहोर गर्छन्। इब्राहिम अल्काजी सरको निर्देशनमा भएका भव्य प्रोडक्सनहरू हेर्दा म मन्त्रमुग्ध भएको थिएँ। यारमा, थ्री सिस्टर्स, द हाउस अफ बर्नार्ड अल्बा, नाटकहरूको विशाल सेट, पात्रहरूको सूक्ष्म मनोदशा र स्टेजमा देखिने भव्य संरचनाले उनी भाव विभोर हुन्थे। उनलाई लागिरहन्छ अल्काजी सरको निर्देशनमा उनले जीवनकै बृहत् ज्ञान पाए। रङ्गमञ्च अभिनयको माध्यम मात्र होइन, यो त जीवनकै पुनः सिर्जना हो। सन् 1993 अनुपले पिना बाउस्चको ब्याम्बु ब्लुज प्रोडक्सन हेर्ने अवसर प्राप्त गरे। त्यो थियो उनको जीवनकै अर्को अविस्मरणीय चरण मध्ये एक। त्यो नाटकले सिकायो शरीर, गति र मौनताको माध्यमबाट कथन गर्ने कला कसरी अद्भुत अभिव्यक्त हुन सक्छ। त्यो दृश्यात्मक सौन्दर्यले उनको आत्मालाई गहिरो रूपमा छोयो। भन्छन्, म भित्रको कलाकार त्यो रात पुनः जन्मिएको थियो। कति धेरै नाटक, कति धेरै रूप, कति धेरै शैली, ती सबैको अनुभव विस्तार गर्न नियमित अभ्यासले नाटकको विराट संसारलाई नजिकबाटै बुझ्ने ढोका खुलिदियो उनमा। एनएसडीमा अनुपका धेरै साथी बने। नवाजुद्दिन सिद्दिकी, राजपाल यादव, चित्तरञ्जन त्रिपाठी, आदिल हुसेन, कुमुद मिश्र, आशुतोष राणा र यशपाल शर्मा जस्ता सिनियरको अभिनय देखेर उनी बारम्बार चकित हुन्थे। उनीहरूको समर्पण र मिहिनेत देखेपछि अभिनयप्रतिको मोह अनुपमा झन गहिरो भयो। त्यति बेलासम्म भारत खुल्ला मार्केटमा छिरिसकेको थिएन। ती साथीहरू उनलाई नेपालबाट फर्कदा जिन्स प्यान्ट, निकर वा स्पोर्ट्स सु ल्याइदिन भन्थे। त्यसबेला भारतमा भन्दा नेपालमा गतिला सामान पाइन्थे। नाटक शिक्षकहरू अनामिका हक्सर, रोबिन दास, अनुराधा कपूरहरूले भनेका वा सिकाएका अनगिन्ती पाठ आज पनि आफूसँगै यात्रा गरिरहेको अनुभूति छ अनुपलाई। एक दिन नसिरुद्दिन शाह आए प्रशिक्षण दिन। 3 सिजनमा 45 दिनको क्लास लिए बराले शाहसँग। अभिनयप्रति नसिरुद्दिनको गहिरो समझ र अनुभवबाट अनुपले बुझे अभिनय सिप मात्र होइन, यो त जीवनलाई महसुस गर्ने तरिका हो। रतन थियामको निर्देशनमा थम्बल्नु प्रोजेक्टमा काम गर्ने मौका पाउनुलाई अनुप सौभाग्य ठान्छन्। लोक संस्कृति र आधुनिक नाट्यशैलीको संयोजन कसरी सम्भव छ भन्ने ज्ञान मैले त्यहीँ पाएँ, रङ्गीन एनएसडी प्राङ्गणबाट नाटक घरतिर हेर्दै अनुपले भने। अभिनयका लागि अनुपसँग स्थानीय स्लाभिस्क माइजनर माइकल चेकअपका दीक्षा मात्र थिएनन्, सँगै थिए ग्रेटोवस्कियन र सुजुकी मेथड शैलीका कार्यशालाहरू, जसले उनलाई शरीर र आत्माबीचको सम्बन्ध बुझ्न सिकायो। शारीरिक अनुशासन र मानसिक सजगता कसरी अभिनयमा मिसिन्छ अनुपले त्यहीँ सिके। जुन सहरमा सांस्कृतिक विमर्श हुँदैन त्यसको आत्मा हुँदैन सोच्ने एनएसटीबाट दीक्षित अनुप बराल अहिले संस्कृतिको सहर पोखरामा नाटकको नयाँ धुन भर्दैछन्, नयाँ नाट्य थिएटर हंस ध्वनिबाट। एनएसटीको फन्को मारिरहेका सुनिल पोखरेल विद्यार्थीकालीन दिनहरूको यादले नेत्रुक्कै भिजेका छन्। मानौ उनी त्यही समयको युवा विद्यार्थी हुन् जसको आँखामा थियो नाटकको प्यास। उनी एनएसडीको सन् 1984 1987 ब्याच थिए। विद्यालय प्राङ्गणमा पुराना नाटकका श्याम श्वेत पोस्टर तासिएका थिए, जहाँ ओमपुरी, नसिरुद्दिन शाह, इरफान खानको लस्करमा सुनिलको पनि श्याम श्वेत फोटो थियो। सुनिलले विद्यालयको आँगनमा उभिएको बुढो रुखलाई निकै बेर निहाले। उनलाई लाग्छ त्यो रुखले नाट्य विद्यालयमा भएका धेरै खाले परिवर्तन देखेको छ। एक दिन इरफानले सुनिललाई भनेका थिए, हेर सुनिल, हामी बुढो भएर यहाँ लौरो टेक्दै आउँदा पनि यो रुखले हामीलाई यसै गरी हेरिरहनेछ। पहिलो वर्षका विद्यार्थी सुनिल तेस्रो वर्षका विद्यार्थीसँग नाटक खेल्थे। उनले बेस्ट अलराउन्डरको अवार्ड पनि पाएका थिए। नाट्य विद्यालयको बहुमुख हलसँग सुनिलको गाढा सम्बन्ध छ। त्यो हल पुगेर उनी केही छिन घोरिए भने मलाई रङ्गमञ्चमा लाग्न प्रेरित गर्ने यो हललाई म मनैदेखि नमन गर्छु। त्यो नाट्य विद्यालयको पुरानो हल हो जहाँ ओमपुरी नसिरुद्दिन शाहहरू नाटक गर्थे। सुनिल कैयौँ रात त्यही हलमा सुते। त्यो हलमा पछि सुनिल र साथीहरूले एसेन्ट अफ फुजियामा नाटक मञ्चन समेत गरे। एनएसटीको रङ्गमञ्चमा सुनिलसँगै थिए उबेलाका केही मित्र मण्डली अर्थात् ब्याचमेट जो आफू पढ्दाका दिनहरूको यादमा मग्न थिए। सुन्दर रमाइला दिक्क लाग्दा किस्साहरू सम्झिरहेका थिए। सुनिलको ब्याचमेट कश्मीरका भवानी बसिरी असिर भेटिए जो यसअघि सन् 2012 नेपाल आएका थिए गुरुकुलको नाटक महोत्सवमा। सुनिलले अर्को ब्याचमेट रङ्गकर्मी भारती शर्मा पनि भेटे एनएसटीमा जो दिल्लीमै बस्छिन्। सँगै पढेका मित्र अशोक लोखण्डेलाई पनि भेटे। सुनिल दिल्ली आउँदैछन् सुनेपछि अशोक सुटिङ छोडेरै आए मित्र भेट्न। आफूसँगै पढेकी बम्बई बस्ने मिता वशिष्ठलाई पनि एनएसटीमै भेटे सुनिलले। एनएसटी पढ्दा हामी सबै साथी 3 वर्ष सँगै बस्यौँ होस्टेलमा। कहिलेकाहीँ हाम्रो झगडा पनि पर्थ्यो, त्यही पनि मलाई साथीहरू यो शान्त मानिस हो भन्थे। सुनिलले साथीहरू सम्झे। त्यो 3 वर्ष एकै परिवार जस्तो भएर पढ्यौँ, तिनीहरूको माया लाग्छ। उतिखेर सुनिलका ब्याचमेटहरू नाटक नै गर्छौँ भनेर पढ्थे। सायद यतिखेर भने एनएसडीका विद्यार्थी बम्बई जाने सिरियल फिल्म खेल्ने मायावी सपनामा दिल्ली पुग्छन्। सुनिलका मित्र मण्डलीमा इरफान आफ्नो सपनामा क्लियर थिए। सुनिलसँग उनी भनिरहन्थे म बम्बई नै जान्छु। सुनिलको सम्झनामा उनका मित्र अशोक पनि बम्बई गएर फिल्म खेल्ने सपना देख्थे। दुई साथीहरू बम्बई पुगे, अरू सबैले नाटकमै जिन्दगी खोजे। सुनिलको ब्याचमा कस्तो निश्चल प्रेम थियो भने 6 महिनापछि छुट्टिँदैछन् भने 6 महिना अघि नै रुवावासी सुरु हुन्थ्यो। पढाइ सिद्धिएर नेपाल फिरेको अर्को वर्षको दीक्षान्त समारोहमा सुनिल फेरि एनएसटी पुगे। त्यो बेला साथीहरू भेट भए, एकअर्कालाई अँगालोमा बेरे र भक्कानिएर रोए अनि किताब उपहार दिए। सुनिलका मित्र इरफान र उनकी श्रीमती सुतापा नेपाल आएका थिए गुरुकुलको नाटक महोत्सवमा भाग लिन। उनीहरू पोखरा घुम्न गएका थिए। सुनिल पुगेका थिए बम्बईको एक टेलिभिजन कार्यक्रममा। टेलिभिजनमा उनले प्रिय साथीहरू इरफान र अशोकलाई बसेर एनएसटीका पुराना स्मृति सुनाएका थिए र इरफानकै घरमा एक साता बसेका थिए विद्यार्थीकालीन सम्झनामा मग्न भएर। एकै कक्षा पढेका सुनिलका 6 साथीहरू यो संसारबाट कहिल्यै नफर्किने गरी विदा भइसके। बाँचेका साथीहरूले यसपालि एनएसटीको रङ्गमञ्चमा बसेर सल्लाह गरेका छन्। जति बाँचेका छौँ मे महिनामा कश्मीर वा नेपालमा भेटौँ। कश्मीरमा भेट भए मित्रहरूलाई बसिरले होस्ट गर्नेछ, नेपालमा भेट भए सुनिल निशा शर्माले। एनएसटीको अभिमञ्चमा साँझ बत्तीहरूले घेरिएर पुराना दिनहरूको यादपछि सबै साथीहरूलाई बुढो हुँदै गएको एउटै अनुभव वा अनुभूतिले गाज्यो। एकअर्कालाई हेर्दै सुनिलका ब्याचमेटहरूले प्रश्न गरे, 6 त गए साथी हो, अब कसको पालो होला? सुनिललाई लाग्छ यो उमेरमा आएपछि मिति गएका दिनहरूको याद अचक्लै आउँदो रहेछ। त्यो मित्रता, झगडा, उटपट्याङका सम्झना झन् महत्त्वका लाग्दा रहेछन्। दिल्लीका गल्लीहरूमा छुटेका आफ्नै छायाका स्मृति ध्वंसले पछ्याइरहेको छ सुनिललाई आजकाल। भारत रङ्ग महोत्सव 2025 भ्यालेन्टाइन डेकै भोलिपल्ट राष्ट्रिय नाट्य विद्यालय एनएसटीको अभिमञ्चमा मञ्चन भएको बुद्धको जीवनीमा आधारित नेपाली नाटक गच्छामीले प्रेम र जीवनमाथि गम्भीर विमर्श गरेको थियो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र आरोहणको संयुक्त प्रस्तुतिमा निर्माण भएको गच्छामी भन्छ, हामीले प्रेमको वास्तविक प्रकृति बुझ्नुपर्छ। हाम्रो प्रेम अरूमाथि हक जमाउने स्वार्थमा आधारित भयो भने हामीले उनीहरूलाई सुख शान्ति दिन सक्दैनौँ। यसको विपरीत उनीहरूलाई हाम्रो प्रेम जालो जस्तै बेरिएको लाग्नेछ। यस्तो प्रेम जेल बाहेक के हुन सक्छ? गच्छामीकी यशोधारा आभारी छिन् भूमिप्रति, ऋणी छिन् जलप्रति, कृतज्ञ छिन् वायुप्रति, धन्य छिन् अग्निप्रति। यशोधाराको अनुहार शान्त छ, मुखाकृति दीप्त छ। छातीमा हात राखेर शान्त स्वरमा तल माथि अगाडि पछाडि हेर्दै उनी बुद्धलाई प्रश्न गरिरहन्छन्। अभिमञ्चको प्रेक्षालयमा जीवन र जगतमाथि यसो धाराका असरल प्रश्नहरू छरिएका छन्। उनी बुद्धलाई सोध्छिन्, हे बुद्ध, परम सत्य त जल थल अग्नि वायु र आकाश सबैतिर एउटै छ, कुटी राजमहल र घरभित्र छ, गाउँमा छ, सहरमा छ, हिमालमा छ, पहाडमा छ, मैदानमा छ, किन रोज्यौ गृह त्याग र जङ्गलको बास? मञ्चको मधुर प्रकाशमा आँखा चिम्लिएकी यशोधाराको एकालाप गुन्जिन्छ। चरम जैविक पीडा, अलौकिक आत्मिक ज्ञान र परम स्वर्गिक आनन्द मिश्रित अनुभूति त मातृत्व हो। नारी जीवन जतिको ठुलो तपस्या अरू के नै होला? बुद्ध मौन भएका थिए मेरा प्रश्न र संशय सुनेर। गच्छामी भन्छ, प्रवर्जित हुनेहरूले दुईटा अति त्याग्नुपर्छ, पञ्चकाममा आसक्त भइरहनु र शरीरलाई अति कष्ट दिई हटचर्या गर्नु। दुवै अति छोडी मध्यम मार्ग यथार्थ बीचको बाटोबाट हिँड्नुपर्छ। संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य पनि हुन सक्छ र दुःखको निवारण गर्ने सही मार्ग पनि छ। सुनिल पोखरेलले निर्देशन गरेको, सिकेलालले लेखेको नाटक गच्छामीले जीवनको अनित्यतामाथि विमर्श गर्छ। नाटकको निचोड छ, कुनै कुरा यसकारण नमान कि परम्परादेखि मानिसले यस्तै मान्दै आएका छन्, कुनै कुरा यसकारण नमान कि वर्तमानमा पनि सबै मानिस यस्तै मान्छन्, कुनै शास्त्रमा यस्तै लेखिएको छ, हाम्रो गुरुले यही भनेका छन् आदि आधारमा कुनै कुरा नमान। जुन सत्य तिम्रो बुद्धिले स्वीकार गर्छ, जुन तिमीलाई सर्वथा तिमीलाई सत्य लाग्छ, त्यसैलाई विश्वास गर, त्यसै अनुसार आचरण गर। 28 जनवरीदेखि 16 फेब्रुअरीसम्म एनएसटीमा चलेको भारत रङ्ग महोत्सव 2025मा गच्छामी अघि दिया मास्केले निर्देशन गरेको, नयनराज पाण्डेले लेखेको नाटक कथा कस्तुरी 13 फेब्रुअरीमा मञ्चन भएको थियो। पाण्डेको कथा सर्पदंशको नाटक रूपान्तरण हो उक्त नाटक, जसले तराईको सपेरा जातिको जीवन भोगाईको कथा बन्छ। नाटकले नेपालको पश्चिम तराईका सपेरा जातिको जनजीवनका जटिलताको आख्यान सुनाउँदै सपेरामाथि राजनीतिज्ञले गरेको फोहोरी राजनीतिको पनि फेहरिस्त प्रस्तुत गर्छ। राजनीतिले धमिल्याएको समाजको चित्रण दियाले बडो संवेदनशीलताका साथ गरेकी छन्। एनएसटीको भारत रङ्ग महोत्सवमा भारतका विभिन्न स्थान अन्य देशहरूबाट आएका दर्जनौं नाटक मञ्चन भएका थिए। गच्छामी र कथा कस्तुरी दिल्ली पुग्नु अघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको 6 दिने नेपाल भारत रङ्ग महोत्सवमा पनि मञ्चन भएको थियो। राष्ट्रिय नाट्य विद्यालयको सहकारी रहेको महोत्सव राष्ट्रिय नाचघर जमलमा भएको थियो। यसरी भारतसँगै काठमाडौँमा पनि नाटक महोत्सवको रङ्गले रङ्गिएको थियो। नेपाल भारत बीच वर्षौंदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई महोत्सवले झनै जीवन्त तुल्याएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले महोत्सवबारे भनेकी थिइन्। आफू पढेकै नाट्यशालामा गच्छामी र कथा कस्तुरी मञ्चनपछि सुनिल अनुप नोस्टाल्जियाको तलाउमा पौडिनु जायजै थियो। असलमा एनएसडी यी दुवै नाट्यकर्मीको आत्माको एक अभिन्न अंश थियो। त्यो थियो सुनिल अनुपको जीवनको महत्त्वपूर्ण अध्याय, जहाँ तिनले आफैलाई नयाँ तरिकाले चिन्ने अवसर पाए।